तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
आजको नेपाल प्रसङ्गमा हामीले अहिले निकै चर्चामा रहेको विषय एमसिसीको बारेमा कुरा गर्नेछौँ। संयुक्त राज्य अमेरिकाले नेपाललाई दिने भनेको एमसिसी परियोजना अन्तर्गतको आर्थिक सहयोग अहिले निकै विवादित रहेको छ र यसै सन्दर्भमा नेपाल संवाददाता सेवा भट्टराईले यसको पक्ष र विपक्षमा रहेका दुईजना विज्ञहरूसँग गरेको कुराकानी सुनौँ अबको प्रस्तुतिमा।
संसदमा दर्ता गरिएको झन्डै 32 महिनापछि अमेरिकी सहयोग परियोजना एमसिसी यस हप्ता संसदमा प्रस्तुत भएसँगै अझ विवादित बनेको छ। मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसिसी परियोजनाले नेपाललाई हालसम्मकै ठूलो 50 अर्ब रुपियाँभन्दा बढीको अनुदान सहयोग गर्न लागेको छ, जसको धेरै अंश विद्युत प्रसारण लाइनको निर्माण गर्नमा खर्च गरिनेछ। यो परियोजनालाई संसदले अनुमोदन गर्नुपर्ने व्यवस्था रहेको छ, तर विभिन्न सरकारले यसलाई अनुमोदन गराउने प्रयासहरू विफल रहँदै आएका छन्। राजनीतिक दलहरूले सरकारमा रहँदा यसको समर्थन गर्ने र प्रतिपक्षमा रहँदा विरोध गर्ने परिपाटी निकै नै आलोचित बनेको छ। गत हप्ता मात्र सत्तारूढ नेपाली काङ्ग्रेसको सरकारले एमसिसी संसदमा प्रस्तुत गर्न खोज्दा विपक्षी दल एमाले र सत्ता गठबन्धनकै माओवादी लगायतका दलहरूको सदन र सडकबाट अवरोधका कारण सरकार पछि हट्नु परेको थियो। यस हप्ता भने सरकारले संसदमा अवरोध हुँदाहुँदै पनि एमसिसी प्रस्तुत गरेको छ। यसै सन्दर्भमा मैले एमसिसीका पक्ष र विपक्षमा रहेका दुईजना विज्ञहरूसँग कुराकानी गरेकी छु। अधिवक्ता सुरेन्द्र भण्डारीले एमसिसी प्रतिनिधि सभामा प्रस्तुत गर्ने पूर्व सन्ध्यामा एमसिसीका विरुद्ध रिट दर्ता गरेका थिए। मैले उनलाई एमसिसीको विरोध किन गर्नुभएको थियो भनेर सोधेकी थिएँ।
एमसिसी नेपालको संविधान भन्दा पनि माथि रहने, अदालतले मुद्दा हेर्न नपाउने र नेपाल सरकारले अमेरिकी कानुन र एमसिसीको निर्देशन पालना गर्नुपर्ने। दोस्रो कारण एमसिसीमा एमसिसी सम्झौतालाई संसदमा लगेर पारित गर्नुपर्दछ भनेर लेखिएको छैन। संसदमा लगेर पारित गराउनु पर्ने कुनै पनि औचित्य छैन। दोस्रो नेपालले चाहिँ संसदमा लगेर अनुमोदन गर्नुपर्ने, अमेरिकाले चाहिँ अनुमोदन केही पनि गर्न नपर्ने, एउटा सन्धिको पक्षले पुरै उन्मुक्ति पाउने, सन्धिको अर्को पक्षले चाहिँ दायित्व बोध गर्नुपर्ने जुन कुरा छ यसले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुन्छ। चौथो कारण यो अन्तर्राष्ट्रिय सन्धिको श्रेणीमा नै पर्दैन। अन्तर्राष्ट्रिय सन्धि हुनको लागि एउटा राष्ट्रले अर्को राष्ट्रसँग या एउटा राष्ट्रले अर्को अन्तर्राष्ट्रिय सङ्गठनसँग मात्रै सम्झौता गर्न सक्दछ। तर एमसिसीको सन्दर्भमा नेपालको अर्थमन्त्रीले नेपालको प्रतिनिधित्व गर्नुभएको छ, अमेरिकाबाट एमसिसीको एक्टिङ एक्जिक्युटिभ डिरेक्टर जोनाथन नासले हस्ताक्षर गर्नुभएको छ। 1952 नै इन्टरनेसनल कोर्ट अफ जस्टिसले निर्णय गर्दाखेरि कुनै पनि सरकारी सङ्घ संस्था प्राइभेट कम्पनीहरूले सन्धिमा हस्ताक्षर गर्न सक्दैनन्, त्यसरी गरिएको हस्ताक्षरले सन्धि हुँदैन भनेर भनिसकेको छ। सन्धि सम्झौता गर्ने अधिकार केवल 5 जना व्यक्तिलाई मात्रै हुन्छ, राष्ट्रपतिलाई, दोस्रो प्रधानमन्त्रीलाई, तेस्रो विदेश मन्त्रीलाई, चौथो सम्बन्धित देशको राजदूतलाई र पाँचौँ सरकारले पूर्णाधिकार दिएर त्यसरी दिएर गर्न सकिन्छ। ज्ञानेन्द्र बहादुर कार्कीजीले जब हस्ताक्षर गर्नुभयो त्यसरी युवराज खतिवडाजीले गर्नुभयो पूर्णाधिकार दिएको छैन।
एमसिसी लागू गरेपछि चाहिँ एमसिसीकै कानुनहरू चाहिँ लागू गर्नुपर्ने हुन्छ नेपालको कानुन भन्दा पनि माथि भनेर, तर यस्तो प्रावधानहरू चाहिँ नेपालले विगतका सन्धिहरूमा पनि गरेको देखिन्छ, जस्तो कि संविधान बाहेकका कानुन बाजिएको खण्डमा चाहिँ त्यही सन्धि अन्तर्गतको चाहिँ विदेशी कानुन लागू हुने भन्ने कुरा चाहिँ अरू सन्धिहरूमा पनि देखिन्छ विकासका योजनाहरूमा। एमसिसीमा मात्रै केही फरक प्रावधान हो र
त्यस किसिमका प्रावधानहरू भएका कुनै पनि सन्धि गरिएका छैनन्। पब्लिक इन्टरनेसनल ल हुन्छ जसले सन्धिको कुरा गर्छ, यहाँले भनेका ती गरेका इन्टरनेसनल कमर्सियल लको विषय, त्यसरी अहिले भ्रम छरिँदैछ।
एमसिसीले जुन नेपालको विद्युत प्रसारण लाइनलाई निर्माण गर्न सहयोग गर्नेछ त्यो चाहिँ नेपालको लागि आवश्यक छ र राजनीतिक स्वार्थको लागि चाहिँ अरू अर्थहरू चाहिँ यसमा देखिँदैछन् अथवा आन्दोलित गराउने कोसिस भइरहेको छ भन्ने पनि कसै कसैको विश्लेषण छ, यसको बारेमा तपाईँलाई कस्तो लाग्छ?
सबभन्दा पहिला त एमसिसीको जुन ग्रान्ट छ यो चाहिँ ग्रान्ट हो, हामीले ऋण तिर्नु पर्दैन, त्यो राम्रो पक्ष हो। तर ग्रान्ट लिने नाममा त्यो ग्रान्टका आधारमा संवैधानिक सर्वोच्चतालाई कुल्चिने, हाम्रो कानुनी प्रणालीलाई कुल्चिने, अमेरिकी कानुन लागू गर्नुपर्ने, एमसिसीको निर्देशन नेपाल सरकारले लागू गर्नुपर्ने, नेपाल सरकारको पर्फर्मेन्स एमसिसीले इभ्यालुएट गर्नुपर्ने भन्ने कुरा चाहिँ त्यो नउपनिवेशवाद हो। त्यसैले पैसाका भरमा मुलुक र मुलुकको एउटा सिस्टमलाई खरिद गर्न सकिँदैन। तर एमसिसी मुलुकको अहितमा छ भनेर सर्वसाधारण नागरिकहरू सडकमा निस्किँदाखेरि, शान्तिपूर्ण रूपमा निस्किँदाखेरि उनीहरूमाथि पानीको फोहरा बर्साउनु पर्ने, अश्रु ग्यास हान्नुपर्ने, रबरका गोली हान्नुपर्ने काम मानव अधिकारको विरुद्धमा होइन र त्यो विषयमा कुन मानव अधिकारवादी संस्था बोल्यो, कुन अन्तर्राष्ट्रिय संगठनले बोल्यो?
अनि अब तपाईँहरूले जुन रिट दर्ता गर्नुभएको छ, भविष्यको प्रक्रिया के हुन्छ त यसमा सुरेन्द्रजी?
त्यो रिट निवेदन दर्ता गरेन सर्वोच्च अदालतले, त्यो दर्ता नगरी उप हामीले निवेदन दिएर गयौँ, त्यो निवेदन आज दर्ता भएको छ। उहाँहरूले आइतबारलाई राखिदिनुहोस् भन्नुभएको छ। यसरी उहाँहरूले टाइम बाई गरेर मुलुकको यत्रो महत्त्वपूर्ण विषयमा अदालतमा प्रवेशै गर्न नदिने, न्यायको रूपमा जानै नदिने जुन काम सर्वोच्च अदालतको प्रशासनले गरेको छ त्यो ज्यादै खेदपूर्ण छ। मुख्य रजिस्ट्रार र अन्य त्यहाँका कर्मचारीहरूले राजनीति गरिरहेका छन्, न्यायलाई रोक्ने काम गर्नुपर्छ। त्यसैले हामीहरूले छलफल गरिरहेछौँ केही लयरहरू र मुख्य रजिस्ट्रारलाई हामीले कन्टेम्प्ट अफ कोर्ट अदालतको अवहेलनमा मुद्दा चलाउन सकिन्छ कि भन्ने कुरा सोचिरहेका छौँ। हामी निष्कर्षमा पुगेका छैनौँ, तर यो मुलुकमाथि गरिएको, संविधानमाथि गरिएको र हामीमाथि गरिएको एउटा ठुलो खेलबाड हो। हामी यसलाई सजिलैसँग चाहिँ हामी स्वीकार गर्ने अवस्थामा छैनौँ।
त्यस्तै गरी एमसिसीको पक्षमा रहेका अधिवक्ता सेमन्त दाहाललाई मैले एमसिसी नेपालका लागि किन आवश्यक छ भनेर सोधेकी थिएँ।
नेपालको लागि एमसिसी नै आवश्यक हो कि होइन भन्नेमा प्रवेश गर्नुभन्दा अगाडि, नेपाललाई अहिलेको अवस्थामा विद्युतको ट्रान्समिसन लाइन, जसले चाहिँ नेपालको विद्युतको ट्रान्समिसन लाइनको सञ्जाललाई विस्तार गरेर आम नागरिक, आम कन्ज्युमरसम्म विद्युत पुर्याउन र साथै नेपालमा बड उत्पादक बिजुलीलाई यो भारतीय र बङ्गलादेशको मार्केटमासम्म बजारसम्म पुर्याउनको लागि चाहिँ ट्रान्समिसन लाइन अति आवश्यक भएको देखिन्छ। अब यो ट्रान्समिसन लाइनको लागि पैसा जुटाउनु पर्यो, लगानी जुटाउनु पर्यो। त्यो लगानी जुटाउने क्रममा अब निजी लगानीबाट चाहिँ ठुलो ट्रान्समिसन लाइन त पर्न सक्दैन भनेको अवस्था पनि छैन नेपालमा। त्यसो लगानी जुटाउने क्रममा सरकारले आन्तरिक स्रोत, बाह्य स्रोत हिसाबबाट जुटाउनु सक्छ। त्यसै क्रममा त्यो निर्माण गर्नमा हामी आफ्नो तर्फबाट, एमसिसीको तर्फबाट नेपाल सरकारलाई अनुदान दिन सक्छौँ भन्ने निष्कर्षमा पुगेर 2017 यो सम्झौता भएको हो।
नेपालले यस्तो अनुदान सहयोगहरू मार्फत विकासको कार्यक्रम त पहिला पनि अघि बढाइरहेको हो, अहिले पनि भइरहेका छन्। तर एमसिसीमा चाहिँ यो संसदबाट अनुमोदन गर्नुपर्ने भन्ने विषय चाहिँ अलिकति विवादित बनेको छ, यो विषय कस्तो लागेको छ तपाईँलाई?
प्रावधानहरूमा बुझाइ अत्यन्त गलत बुझाइ हुन पुगेको देखिन्छ। एमसिसीमा भएको सम्झौता चाहिँ अरू मल्टिनेसनल एनटिटी, एडिबी र वर्ल्ड ब्याङ्कसँग गराएको, तर एउटा अन्तर्राष्ट्रिय ट्रिटीको मान्यता अन्तर्गत गरेर गरिएको सम्झौता छ। अन्तर्राष्ट्रिय ट्रिटी अन्तर्गत अन्तर्राष्ट्रिय कानुनमा लागू हुने गरी गरिएको सन्धि सम्झौता गरिसकेपछि त्यो सम्झौताको प्रावधानलाई नेपालको कानुन सरह लगाउनु, लागू गर्नुपर्छ भन्ने त्यसको मान्यता हो। कुनै पनि सन्धि सम्झौता गरिसकेपछि जसरी हो पनि पार्लियामेन्टभित्र प्रवेश पाउँछ, त्यसले पार्लियामेन्टको परीक्षणमा जानै पर्ने हुन्छ। सम्झौताको पक्ष भरिसकेपछि संसदको परिधिभित्र आउने हो कि सम्झौता हुनुभन्दा अगाडि आउने भन्ने मात्रै भिन्न प्रश्न हो। यो एमसिसीको कम्प्याक्टलाई लागू गराउनलाई संसदमा नेपाल राष्ट्र पक्ष हुनुभन्दा अगाडि नै लिएर आउनुपर्छ भन्ने प्रावधान त्यो एमसिसी कम्प्याक्टको स्पिरिटमा परेको छ। संविधान बाहेकका नेपालका कानुन र सन्धि यो एमसिसी कम्प्याक्ट बाँकीको खण्डमा चाहिँ त्यो कम्प्याक्टको प्रावधानहरू लागू गराउनुपर्छ भन्ने विषय परेको छ। नौलो विषय होइन, फेरि अघि पनि मैले प्रश्न पारेँ, कुनै पनि सन्धि गरेपछि सन्धिकै प्रावधान लागू गर्नुपर्ने हो, तर यसमा चाहिँ सुरुमै एमसिसी यो प्रावधान यसरी परेको कारणले गर्दा पार्लियामेन्टबाट अनुमोदन नभएको र सिधै त्यसरी त कुनै प्रावधान क्रिएसन हुन सक्दैन, त्यस कारणले पार्लियामेन्टलाई पेस गरेर त्यसको अनुमोदन आवश्यक रहेको देखिन्छ। यो विषयमा छलफल हुने क्रममा पार्लियामेन्टले होइन यो त पार्लियामेन्टमा लिएर आउनुपर्ने विषय होइन भन्न पनि सक्छ, पार्लियामेन्टले होइन पनि भन्न सक्छ। पार्लियामेन्टले चाह्यो भने अनुमोदन होइन म रिजेक्ट गर्छु र नेपाली संसदको पक्ष राष्ट्र हुनु पर्दैन।
यो एमसिसी चाहिँ अमेरिकाको एउटा सैन्य रणनीतिभित्र पर्छ र एमसिसी नेपालले अनुमोदन गर्यो भने चाहिँ अमेरिकाको सैनिकहरू नेपालमा आउनको लागि बाटो खुल्छ भनेर पनि धेरै विरोध भइरहेको छ। यस्तो खालको प्रावधानहरू चाहिँ देखिन्छन् कि देखिँदैनन्?
अमेरिकी सेना आउने, अमेरिकाको रणनीतिक अलायन्सभित्र नेपालभित्र नेपाल प्रवेश हुने, यो कुनै पनि कुरामा कुनै सभ्यता छैन र सम्पूर्ण नेपाल झुटो छ। संविधानमा हेर्ने हो भने संविधानमा त कस्तो रूपमा के पनि बोलाएको हो भने अनुदान प्राप्त रकम त सैन्य गतिविधिमा त प्रयोगै गर्न पाइँदैन भनेर प्रश्न बोलेको अवस्था छ। उसमा सरी गर्छन् भनेर पर्छ अमेरिकाको भन्ने कुरामा त कुनै आधार छैन, सम्पूर्ण रूपमा झुटारा निरा गर्छन् सबै विधेयकहरू।
अमेरिकाका एकजना नेताले चाहिँ भर्खरै नेपालका नेताहरूलाई फोन गरेर एमसिसी चाँडै पास गराउनु पर्छ भन्ने हिसाबले बोल्नुभयो भन्ने खबरहरू पनि हामीले सञ्चार माध्यमहरूमा सुनिरहेका छौँ, र त्यसको विरोधमा चीनबाट पनि जबरजस्ती कूटनीति स्वीकार्य छैन भन्ने कुरा पनि भनेको हामीले सुन्यौँ। नेपाल चाहिँ अब अलिकति भू राजनीतिक द्वन्द्वको चपेटामा परे जस्तो देखिन्छ। एमसिसी स्वीकार्नु पर्दाखेरि चाहिँ यो अमेरिकाको दबाव स्वीकार्य जस्तो हुने हो कि नहुने हो, यसको बारेमा के भन्नुहुन्छ तपाईँ?
यस्तो भयो, यसलाई खास भूराजनीतिक विषय नै थिएन, यो नेपालको नेताहरूले यसलाई नबुझे नबुझेर भूराजनीतिक विषय बनाउनु भयो। अब त्यसको दोष उहाँहरूले लिनुपर्छ, चिन्ने पनि होइन अमेरिकाले पनि होइन। जस्तै प्रसन्नजी र देवाजीले पत्र लेखेर हामी पास गर्छौँ भन्दा पत्रचार गरेर अमेरिकालाई पठाइसकेपछि 28 तारिकभित्र मैले गर्छु भनेको छ महिनाको दिन समयावधिमा यो सम्पन्न गरेर हामी अगाडि बढ्छौँ भन्दा तपाईँले मलाई बुझाउनु भएको भन्दा अमेरिकाले त्यसरी जिज्ञासा राख्दाखेरि त्यसलाई दबाब भनेर नयाँ तरिकाले निष्कर्ष गर्ने मात्रै काम भएको, त्यस कारणले त्यसलाई दबाब भन्न पनि मिल्दैन।
यी सब विवादका बीचमा नेपालको परराष्ट्र मन्त्रालयले नेपालको सार्वभौम संसद एक्लैले कस्तो विकास सहयोग नेपाल र नेपाली जनताको सर्वोपरि हितका लागि आवश्यक छ भनेर निर्णय गर्ने बताएपछि ध्यान संसदमा केन्द्रित भएको छ। बिहिबार संसदमा यसका बारेमा छलफल हुने बताइएको छ। एसबीएस नेपालीका लागि काठमाडौँबाट सेवा भट्टराई
र नेपाल संवाददाता सेवा भट्टराईले तयार पारेको यो रिपोर्ट तपाईँले हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा गई सुन्न र पढ्न सक्नुहुन्छ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसबीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।